أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق أجمعين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين سيدنا ومولانا بالقاسم محمد. اللهم صل على محمد وعلى وآله الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. اللهم صل على محمد وعلى محمد. آیت نمبر 23 پہنچے، ارشاد ہو رہا ہے وَإِن كُنْتُمْ فِي رَيْبٍ، اگر آپ شک میں ہے، ریب ایسا شک جس میں تہمت بھی ہو، یعنی شک کر رہے ہیں قرآن میں، ساتھ یہ الزام بھی لگا رہا ہے کہ پیغمبر خود نے یہ قرآن لایا ہے، خود نے بنایا ہے اور خدا کی طرف نسبت دے رہا ہے، اگر تم سمجھتے ہو یہ قرآن خود پیغمبر کا ایجاد ہے تو پیغمبر بھی ایک انسان ہے، تم بھی انسان ہو، تم بھی اس جیسا لاؤ. قرآن کے دوسرے مقام پر ارشاد ہوتا ہے کہ جن و انس وَلَوْ كَانَ بَعْضُهُمْ لِبَعْضٍ ظَهِيرًا، جن و انس ایک دوسرے کی مدد کر کے سب مل کر، سارے انس و جن مل کر قرآن کی کیا لائے، مقابلہ کرے، اس جیسا لائے، اگر سمجھتے قرآن خدا کی طرف سے نہیں ہے، پیغمبر کی طرف سے، پیغمبر بھی خدا کا نبی نہیں ہے بلکہ مکہ کا ایک آدمی ہے، تو تم بھی تو اسی جیسے انسان ہو، تم لاؤ، تم نہیں لا سکتے، سارے بشریت کو جمع کرو، بلکہ جنات کو بھی جمع کرو، سب مل کر اس کے مقابلہ کرو، لیکن نہیں کر سکو گے. أن يأتوا بمثل هذا القرآن لا ولا لا يأتون بمثله ولو كان بعضهم لبعض ظهيرا. اور پھر فرمایا کیا، 10 سورہ لاؤ، پورا قرآن کو نہیں لا سکتے ہو تو 10 سورہ لاؤ. پھر فرمایا ایک سورہ لاؤ، اگر ایک سورہ تم لا سکے تو ہم مان لیں گے کہ یہ قرآن پیغمبر کا اپنا ہے، خدا کی طرف سے نہیں ہے. تو قرآن معجزہ، پیغمبر معجزہ اعجاز، عاجز بنانے کو کہتے ہیں عربی زبان میں، لیکن عقائد کے اصطلاح میں کرامت بھی ایسا کام ہے جو خارق العادت ہے. خارق العادت وہ کام جو عام طور پر نہیں ہوتا ہے، قوانین کے خلاف ہے، قانون قدرت کے خلاف ہے. البتہ یہ اصطلاح اشاعرہ کا اصطلاح ہے، یہ لوگ، چونکہ میں نے عرض کیا کہ علت، معلول، سبب، مسبب کچھ نہیں مانتے تھے، کوئی چیز کسی چیز کی علت نہیں ہے، عادت ہے، سب دن کے بعد رات آنا، رات کے بعد دن آنا عادت ہے. اسی لیے کیا ہے، پانی کہیں گر جائے اس کا آگ لگنا خلاف عادت ہے، آگ اگر لکڑی میں لگ جائے جلنا عادت کے مطابق ہے، پانی اس میں کیا ہے، پانی میں بہ جائے تو آگ لگنا خلاف عادت ہے، یا عادت کہتے تھے، قانون نے قدرت کو نہیں مانتے تھے، سب عادت ہے. ورنہ ہر ایک کا اصلی فاعل کون ہے، خدا ہے. تو اس کے بارے میں بتایا کچھ دن پہلے، اسی بنا پر خارق عادت، تو عادت کے خلاف کام کرنا، یہ اس کو معجزہ کہتے ہیں. یعنی کیا ہے، فرض کیجئے ایک بڑا پہلوان ایک تنکا کو نہ اٹھا سکے، یہ معجزہ ہے. ایک چھوٹا بچہ ایک بڑا کیا ہے 200-300 کیا کے جی پتھر کو اٹھا، یہ بھی معجزہ ہے. یعنی عادت کے خلاف، یا کہو قانون قدرت کے خلاف، پانی اوپر سے نیچے گرنا عادت ہے، نیچے سے اوپر گرنا خلاف عادت. खिलाफ आदत कोई काम अंजाम दे दे और चैलेंज भी करे, कहे क्या अर्ज़ किए, करामत में भी खिलाफ आदत है, यानी करामत में जो सरजत होता है औलिया अल्लाह से करामत, वो भी क्या है, ऐसा काम है जो आम हालात में पेश नहीं आता है। बीमार है, सख्त बीमारी, सारे डॉक्टरों ने जवाब दिया, आप ने तवसुल किया, ठीक हो जाता, ये खिलाफ आदत है, लेकिन क्या है, करामत। तो करामत मौजूदा एक जैसे इस हवाले से, खिलाफ आदत, खिलाफ कानून, कानून से मुराद कानून फितरत, कानून कुदरत, उसके खिलाफ काम होना, ये क्या खिलाफ है, तो ये मौजूदा में भी है और करामत में भी है। सिर्फ मौजूदा में और एक नुक्ता है, वो ये है कि मौजूदा में चैलेंज किया जाता है। नबी है, नबी फरमाता है मैं खुदा का नबी हूँ, खुदा के नबी होने की दलील की है कि खुदा ने मुझे ऐसी ताकत दी है जो किसी और को नहीं दी है, ये काम मैं कर सकता हूँ। अगर अब तुम कहते हो कि ये मैं नबी नहीं हूँ, ये ताकत, इस ताकत की कोई हैसियत नहीं, तो तुम खुद भी करो, दिखाओ, अगर आप भी कर सकते हैं तो फिर मैं मान लूँगा मैं नबी नहीं हूँ। खुलासा मैं खुदा के नबी हूँ, खुदा ने एक गवाह दिया है, एक शाहिद दिया है, एक दलील दी है, वो दलील मौजूज़ा है, ऐसी ताकत दी है, ये ताकत गवाह है खुदा की तरफ से, खुदा की तरफ से गवाही है मेरी नबूवत के लिए। जैसा अर्ज़ के आयत सयकुलून लस्त मुरसलन कुल कफ़ा बिल्लाही शहीदन बैनी व बैनकुम, ये लोग कहते हैं आप खुदा का रसूल नहीं है, हबीब आप कह दे मेरी रसालत के लिए गवाही के तौर पर काफ़ी है खुदा। खुदा कैसे गवाही देता है, इसी कुरान के ज़रिए ऐसा मोजज़ा देता है जो कोई दूसरा नहीं ला सकता है। तो बस मोजज़े में क्या है, एक काम खिलाफ कानून कुदरत है और कोई बशर अंजाम नहीं दे सकता है। एक दूसरा यह है कि चैलेंज होता है, कहता है कि अगर तुम कहते हो कि नहीं मैं खुदा का नबी नहीं हूँ तो तुम ऐसा काम करो। तीसरा यह है कि ये एक मनसब इलाही, जैसे नबूवत है या इमामत है, उस इलाही मनसब के लिए दलील के तौर पर लाता है, दलील के तौर पर पेश करता है, मैं नबूवत का मनसब खुदा ने मुझे दिया है, उस मनसब को साबित करने के लिए ये मौजज़ा दिया है, अगर तुम नहीं मानते हो मौजज़े को, दलील नहीं मानते हो, तो तुम इस जैसा लाओ। ये तीनों हो तो मौजज़ा कहलाता है। और भी गुफ्तगू है, आपने अकायद की किताबों में पढ़ा होगा, और भी फरई बातें है, फ़िलहाल उसकी तरफ नहीं जाते हैं। तो मौजज़ा क़ुरान पैगम्बर का मौजज़ा है, पैगम्बर खुदा का नबी है, उसके लिए खुदा ने मौजज़े दिया है क़ुरान, और कहता है कि यह हमारा नबी है और उसकी नबूवत साबित करने की दलील क़ुरान है। अगर तुम कहते हो यह हमारा नबी नहीं है, तो इस क़ुरान जैसा, बल्कि इसके एक सूरत जैसा सूरत तुम लाओ, और अब तक बशरियत नहीं ला सके है ना, अब तक क़ुरान चैलेंज कर रहा है। अगर तुम कहते हो क़ुरान किताब खुदा नहीं है और पैगंबर इस्लाम पैगंबर खुदा नहीं है, तो इसके एक सूरज ऐसा सूरा लाओ, अब तक नहीं ला सके, अगर ला सकते थे तो जंग करने की ज़रूरत नहीं थी। अभी मगरिब व मशरिक वाले क्या कर रहे हैं, हर मुमकिन कोशिश करते हैं इस्लाम से लोगों को मशकूक बनाने के लिए, अकीदा ख़राब करने के लिए। तो सबसे बेहतर यही था कि देखो क़ुरान के ये चैलेंज है, हम चैलेंज को कबूल करते और क़ुरान के जवाब लाते, और जवाब लाने के बाद जाहिर है जो अहल फ़न है, अदबा है, उसको कबूल करें, उनके पास साबित हो जाए। तो फरमाते हैं कि वह इनकुन तुम फेरे बिन, अगर तुम रेब में हो यानी शक करते हो और इल्ज़ाम भी लगाते हो कि ये क़ुरान जो है पैगंबर ने अपनी तरफ से लाया है, खुदा की तरफ से नहीं है, مما نزلنا على عبدنا، اس قرآن کے بارے میں تم شک کر رہے ہو جس کو ہم نے نازل کیا اپنے بندے پر، عبدنا عبد خالص، عبد تام پیغمبر خدا ہے، جتنا عبودیت میں تمام ہوگا اتنا مظہر صفات خدا ہوگا. فأتوا بسورة من مثلی، تو اس قرآن جیسا ایک سورہ لاؤ، قرآن کے سورتوں کی طرح ایک سورہ تم لاؤ. تو لایا تو ہم مان لیتے ہیں چلو کہ یہ قرآن خدا کی کتاب نہیں ہے، کیونکہ تم نے بھی ایک سورہ لایا. وَادْعُوا شُهَدَاءَكُمْ، اس مقصد کے لیے تم اپنے تمام گواہوں کو بلاؤ، یعنی جتنے لوگ مقابلہ کر سکتے ہیں اور ماہر لوگ ہیں سب کو بلاؤ، سب مل کر مقابلہ کریں اور دیکھو کر سکتے ہو یا نہیں کر سکتے ہو. من دون اللہ، خدا کے علاوہ، اللہ کے علاوہ باقی سارے اپنے گواہوں کو بلاؤ، یعنی ایسا کام کرنے والے سب کو بلاؤ. ان کنتم صادقین، اگر تم اپنے دعوے میں سچے ہو، اگر تم سچے ہو، اور سچا ہونا ایک عرض کیا خبر کی صداقت ہے، ایک مخبر کی صداقت ہے. بعض اوقات خبر صحیح ہے لیکن خبر دینے والا جھوٹا ہے، جیسے سورہ منافقین دیکھے، منافقین کیا کہتے ہیں، انک لرسول اللہ واللہ یشہد انک لرسول ولکن المنافقین لکاذبون، منافقین جھوٹ بولتے ہیں، بات تو صحیح ہے لیکن منافقین خود عقیدے نہیں رکھتے ہیں، اپنی نظر میں جھوٹ ہے وہ، مخبر کے لحاظ سے جھوٹ ہے، خبر کے لحاظ سے، مطلب کے لحاظ سے سچ. اور صدق خود خبر کے لحاظ سے ہوتا ہے کہ بھلے یہ مخبر جس نیت سے بھی کہے خبر سچی ہو تو ہم اس خبر کو صادق کہتے ہیں، اگرچہ مخبر نے غلط فہمی سے کہا. تو اگر تم سچے ہو اپنے دعویٰ میں، یعنی واقعاً تمہاری نظر میں کیا ہے قرآن، حتی تم بھی سچے نہیں ہو کہ پیغمبر کی طرف ایسی نسبت دیتے ہو، لیکن اپنے دل کی گہرائیوں میں مانتے ہو یہ کتابیں خدا ہے. عرب کے فصحاء و لغا سے بھی پوچھا گیا، سب نے اعتراف کیا قرآن کی عظمت کو. جب عرب کے چار بڑے بڑے پیغمبر کے زمانے میں ادیب تھے، قرآن کے مقابل کتاب لانا چاہتے تھے، تو رات کے وقت ایک دوسرے سے ملاقات ہوئی، اتفاقاً سب پیغمبر کے دولت سرا کے آس پاس تھا، پیغمبر سے قرآن سننے کے لیے آئے تھے، اس حد تک قرآن کی عظمت کے معترف اور متأثر تھے عظمت قرآن سے. ظاہر جو ماہر ہوتے ہیں، قدر زر زرگر شناست قدر گوہر گوہری، اس لیے وہ قرآن کی عظمت سے زیادہ لذت محسوس کرتے تھے. فَإِن لَمْ تَفْعَلُوا، اگر تم ایسا نہیں کرتے ہو، یعنی قرآن کے ساتھ مقابلہ نہیں کرتے، قرآن کے سورہ کی طرح ایک سورہ نہیں لاتے ہو، وَلَن تَفْعَلُوا، تم بالکل نہیں کر سکو گے، آئندہ بھی نہیں کر سکو گے، یہ خبر ہے، غیبی خبر ہے، ابھی نہیں کرتے ہو اور آئندہ بھی نہیں کر سکتے ہو، تو یہ درحقیقت کیا ہے، غیبی خبر غیب ہے، آئندہ بھی قرآن کے مقابلہ نہیں کر سکتے ہو. فَاتَّقُوا النَّارَ الَّتِي وَقُودُهَا النَّاسُ، تو بچو، اپنا آپ کو بچاؤ، بچو اس آگ سے، اس آگ سے جس کے وقود، وقود ایندھن کو بھی کہتے ہیں، آگ لگانے کے جو ذریعہ ہے اس کو بھی کہتے ہیں، آگ لگانے کے جو ذریعہ اس کو بھی کہتے ہیں اور خود ایندھن کو بھی کہتے ہیں. تو بچو اس آگ سے جس کے ایندھن کیا ہے، ناس ہے، لوگ ہے، جس کے ایندھن کیا ہے، انسان ہے. انسان آگ کے ایندھن بنتا ہے، کہتے ہیں کہ اندر سے آگ نکلتی ہے، انسان کے اندر سے کیا ہے، آگ نکلتی ہے. تطلع علی الافئدہ، قرآن میں ہے کہ دلوں میں آگ نکلتا ہے. تو حتی خود یہ انسان آگ بن جاتا ہے، یہ جہنمی انسان کیا بنتا ہے، आग बन जाता है, खुद अपने लिए जहन्नम बन जाता है। तो ये बचो उस आग से जिसके ईंधन खुद इंसान है, खुद इंसान आग। अलग हेजम जमा करने की ज़रूरत नहीं है। वल हिजारा, और पत्थर, और पत्थर से भी आग निकलता है, और जिसके ईंधन पत्थर। अब पत्थर से मुराद क्या है? रिवायतों ने वगैरह मुफस्सरीन फरमाते मुराद वही बुत है, जिन बुतों की पूजा करते थे उन्हीं से आग निकलता है क़यामत के दिन, जहन्नम के आग। उन्हीं पत्थर से बने हुए बुत जिसकी तुम पूजा करते हो उन्हीं से आग निकलता है, और ख़ुद इंसान से भी आग निकलता है, ईंधन बनता है इंसान भी, और ये पत्थर भी ईंधन बनता है जहन्नम की आग के लिए। यानी जिस बुतों को तुम मुकद्दस समझते हो, पत्थर से बुत बनाते हो, ये खुद हेज़म है, आतश जहन्नम है, खुद मुजस्सम जहन्नम बनता है। उद्दत लिल काफिरीन, वो जहन्नम जो काफिरों के लिए तैयार की गई है। जन्नत जहन्नम खलक हुआ नहीं हुआ एक बहस है, तो कुरान में मुतअद्दिद आयात में कहा जन्नत खलक है, वो उजलिफत जन्ना वगैरह। इसी तरह से इस आयत में फरमाता है उद्दत लिल काफिरीन, ये जहन्नम तैयार की गई है काफिरों के लिए। ये माजी फ़ैल है, फ़ैल माजी है, सेगे माजी है, यानी जहन्नम तैयार की गई है काफिरों के लिए। बस जहन्नम मखलूक है, खलक हुआ है और काफिरों के लिए तैयार है। अब काफिरों के लिए तैयार होने का माना क्या है? यानी मुसलमान जहन्नम नहीं जाएंगे? नहीं, यहाँ पर आयत में कहते काफिरों के लिए तैयार है, मना नहीं करता दूसरों के लिए तैयार नहीं है। मसलन कहता है कि ये इस बिल्डिंग में तालिबे इल्म रह सकते हैं, अगर कहा इसका मतलब ये नहीं है कि दूसरा कोई नहीं रह सकता है, मुमकिन है दूसरे ग्रोह को भी इजाज़त हो, तीसरे ग्रोह को भी इजाज़त हो। इसको इल्म उसूल में कहते इस बात शेय नफ़ मादा नहीं करता है। अगर कहा आप लोग अच्छे लोग हैं, इसका मतलब ये नहीं कि ये लोग बुरे लोग हैं, ठीक है, एक ग्रोह के लिए एक बात की तो इसका मतलब ये नहीं कि दूसरे ग्रोह के लिए वो बात ना हो। काफिरों के लिए तैयार की गई है। तुम एक मोमिन जो फासिक है, गुनाहगार है, उस वो जहन्नम नहीं जाएगा ये नहीं कि ठीक है अबदी रहना, हमेशा रहना तो मुशरिक वगैरह है, लेकिन बिल्कुल मोमिन फासिक मन कतल मोमिनन मुतअम्मिदन फजज़ाउहु जहन्नम खालिदन फिहा। एक मोमिन को आमतौर अमदन जानबूझ कर कत्ल करे, कुरान क्या कहता है? उसकी जजा जहन्नम है और खालिद, हाँ जी, हाँ खालिद का माना हमेशा है, लेकिन दूसरे क़राइन की मदद से लंबी मुद्दत को भी क्या कहते हैं? बस एक आदमी एक जगह पर 40-50 साल से रह रहा हो तो पूछते ये कब से इधर रह रहे हैं? कहते हमेशा से रहे। लंबी मुद्दत को भी क्या कहते हैं? खालिद कहते हैं। तो मुमकिन है मोमिन जिसने किसी को कत्ल किया है वो तवील मुद्दत, लंबी मुद्दत जहन्नम में रहे, फिर मोमिन फासिक जन्नत आ सकता है लेकिन जहन्नम जाएगा। ये कुरान के मुख्तलिफ जगहों पर है। हत्ता काफिर से मुराद भी हो सकता है मोमिन हो। क्यों? इसलिए कि आप देखिए काफिर एक एतिकादी काफिर है, एक अमली काफिर है। हज के बारे में कहता है मैंने सता لله على الناس حج البيت من استطاع اليه سبيلا, लोगों पर वाजिब है कि खुदा के लिए खाने खुदा का कसद करें। किन लोगों पर? जिसके पास इस्तताअत हो, जाने की इस्तताअत हो। उसके बाद फरमाते मन कफरा, अगर कोई न चाहे कुफ्र इख्तियार करे तो उसके लिए अजाब दर्दनाक है। तो कुफ्र का माना यानी अमली काफिर है। अमूमन कुरान के मुख्तलिफ मकामात में ऐसा है, काफिर दो किस्म का, एक एतकादी काफिर है, खुदा को नहीं मानता है, रसूल खुदा को नहीं मानता है, आखिरत को नहीं मानता है, तो एतकादी काफिर है, ठीक है, ये तीन न मानने वाले गलत फहमी से भी न माने काफिर है। लेकिन इन तीन के अलावा बाकी चीज़ों में क्या है, बहस से बहर, अगर गलत फहमी हो तो गलत फहमी का इजाला हो जाएगा। इन तीनों में अगर क्या, तौहीद नबुवत और माद क़यामत, तो काफिर है, एतकादी काफिर है। और जो अमल नहीं करता है, गुनाह करता है, तो उसको भी मुतअद्दिद आयात में काफिर कहा है, तारिक नमाज काफिर कहा है मसलन, मुतअद्दिद आयात में गुनाहगारों को काफिर कहा है, वो काफिर है अमली है। यानी अमल में इसका और काफिर में कोई फ़र्क नहीं, इसका अमल काफिरों का अमल है, मुनकिरीन खुदा का अमल है। तो काफिर एतकादी काफिर अमली, इसी तरह से मुनाफिकीन भी, मुनाफिकीन एतकादी कौन है, क़ुरान कहता है जो खुदा को कहते हैं खुदा को मानते लेकिन हकीकत में नहीं मानते, आखिरत को मानने की बात करते हकीकत में नहीं मानते हैं, इसी सूरह बकरे के शुरू में कहा। और सूरह मुनाफिकीन में कहता है रसूल खुदा को कहते हम मानते हैं जिनके हकीकत में नहीं मानते, ये मुनाफिक एतकादी है। मुनाफिक अमली मुतअद्दिद अहादीस आपकी खिदमत में भी शायद पेश की, उनमें यही है कि कोई अगर बात करे झूठ बोलता है, अमानत उसके पास रखी जाए तो खयानत करता है, और इस किस्म के गुनाह मुतअद्दिद गुनाहों के बारे में करूँ, ऐसा करने वाले क्या है मुनाफिक, ये अमली मुनाफिक है, अमली मुनाफिक। इसी तरह से मुर्तद होना, शियों पर इल्ज़ाम लगाते ये लोग बड़े लोगों को मुर्तद समझते, नहीं मुर्तद भी इसी किस्म का है। एक एतकादी मुर्तद, एतकादी मुर्तद यह है कि आदमी मुसलमान था फिर क्या हो गया, दीन से खारिज हो गया, इस्लामी अकीदों को छोड़ दिया, तो मुर्तद हो जाता है। एक यह है कि अकीदा नहीं छोड़ा है लेकिन अमलन काफिरों जैसा अमल करता है। इमाम मुसा हाकिम के हवाले से पैगंबर की बात मानने के बजाय अपने कबाइली निज़ाम की रसूमात पर अमल करता है, मसले खिलाफत में, मसले जानशीन में, जानशीनी में क़ुरान और सुन्नत मानने के बजाय अपने क्या है जाहिलियत के रसूमात के मुताबिक चलता है, तो अमलन काफिर है ये, अगरचे एतकादन काफिर न भी हो। तो इसी तरह से क्या फरमाया यहाँ पर, उद दलील काफ, तो ये काफिर मुमकिन है वही काफिर अमली भी मुराद हो, यानी काफिर चाहे एतकादी हो चाहे अमली हो, उन सब के लिए ये जहन्नम तैयार हुई। वरना क़ुरान के मुतअद्दिद आयात में अर्ज़ किया क्या नाम है, जो अमलन गुनाहगार है उनको काफिर भी कहा। या आप जानते हैं गुनाह कबीरा और सगीरा के तशखीस का मेयार क्या है, एक मेयार ये है कि गुनाह है जिस गुनाह पर जहन्नम का वादा हो, जिस गुनाह के ऊपर जहन्नम का वादा हो उसको कबीरा कहते हैं, एक मेयार ये है, कई मेयारों में से एक मेयार ये है। दूसरा मेयार क्या है, तकरार करेंगे तो एक गुनाह को तकरार करेंगे कबीरा होता है, और अमलन क्या नाम है अगर उसके जहन्नम की धमकी हो तो गुनाह क्या बनता है, कबीरा बनता है। और शख्सियत बड़ी हो तो एक गुनाह मुमकिन एक आदमी के लिए छोटा हो, लेकिन अगर शख्सियत बड़ी हो उसके लिए क्या है, कबीरा है। इसीलिए जाहिल के 70 गुनाह माफ़ होगा, आलिम के एक गुनाह माफ़ होने से पहला। जितनी शख्सियत माशरे में ये है ना, जितनी शख्सियत बड़ी है उसके गुनाह बड़ा समझा जाता है।
दो सवाल है, आपने हिजारा की एक तफसीर की के बुत मुराद है, तो आज वो पत्थर के बुत नहीं होते, आज बहुत सारे इंसान के मुख्तलिफ एप्लीकेशन यानी कि मुख्तलिफ ताल्लुकात के बुत हैं या अंदरूनी ख्वाहिशात, तो ये भी उसी हिजारा की तफसीर में आएगी?
नहीं, वो देखिए बहरहाल यहाँ पर ये बताना है जिन बुतों के तुम पूजा करते वही खुद आतश जहन्नम बन जाता है, वही खुद आतश जहन्नम, तुम्हें जहन्नम से नजात देने वाला नहीं, खुद आतश जहन्नम। लेकिन ये जो आपने मिसाल दी ये दर हकीकत क्या है आगा, वही अमली बुत परस्ती है, एतकादी नहीं अमली बुत परस्ती है। हदीस में है कि वो बुत जिसकी सबसे ज़्यादा खुदा के मुकाबले में पूजा की गई है वो क्या है, नफ्स ہوا و حوث خواہشات نفسانی کے بت تھے. اصل میں بتوں پر عقیدہ ہے, تو یہ کہنا چاہتے جس پر تمہارا عقیدہ ہے وہ خود آگ بن جائے گا نجات کے جس کو ذریعہ سمجھتے ہو. اس کے بعد ارشاد ہوتا ہے وَبَشِّرِ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ, بشارت دو ان لوگوں کو جنہوں نے ایمان لایا. بشارت خوشخبری ہے, عام طور پر نجات کی خبر, کامیابی کی خبر, سعادت کی خبر کو بشارت کی خبر کہتے ہیں. شاذ نادر قرآن میں جہنم بھیجنے والوں کو بھی کیا کہا ہے؟ بشارت کہا ہے. وہ ایک قسم کے مذاق اڑانے کے لیے جہنم بھیجنے والوں کو بھی کیا ہے, بشرم بعذاب علیم مثلا. لیکن ورنہ بشارت کا معنی خوشخبری ہے. خوشخبری ظاہر ہے سعادت کی خبر ہے, کامیابی کی خبر ہے. یہاں پر یہی ہے وبشر الذین آمنوا وعملوا الصالحات, بشارت دو ان لوگوں کو جنہوں نے ایمان لایا. ایمان امن سے ہے, سکون سے ہے. ایمان کا ادبی لغوی معنی کیا ہے؟ امن, سکون. کسی بات پر آپ کا ایمان ہوتا ہے تو سکون ملتا ہے, پریشان نہیں رہتا, اضطراب نہیں رہتا ہے. لیکن شریعت کے لحاظ سے, دین کے لحاظ سے ایمان میں کیا ہے؟ چند چیزیں. ایک علم ہو آپ کے پاس, کسی حقیقت پر علم ہو, خدا واحد پر علم ہو. ٹھیک ہے, خدا واحد پر علم ہے. علم کے دلیل کے ذریعے آپ کے لیے ثابت ہو اللہ تعالیٰ موجود ہے, ایک خدا موجود ہے. اور پھر علم کے بعد اس کو ماننا. ایمان کے لیے علم پہلا قدم پہ, دوسرا قدم میں کیا ہے؟ اس کو ماننا. اس ماننا اس نیت کے ساتھ کہ اس کے ایمان کے تقاضوں پر عمل کرنا. جب اللہ ہے تو اس کی بات ماننا ہے, اس نیت کے ساتھ ماننا. اور پھر اس کے بعد کیا ہے؟ عمل کرنا. اور پھر زبان پر اقرار کرنا. بس ایمان میں کیا ہے؟ ایک مشہور اعتقاد بالجنان, حدیث متعدد حدیث ہے ایمان کے تعریف میں, اعتقاد بالجنان, دل سے عقیدہ رکھنا. عقیدہ گرہ لگنے کو کہتے ہیں. جس حقیقت پر آپ کو علم ہوا ہے, ابھی وہ حقیقت آپ کے دل کے ساتھ اس کے گرہ لگ جائے. کیونکہ بعض وقت علم ہوتا ہے گرہ نہیں لگتا ہے. آل فرعون کے بارے میں کیا فرمایا؟ جحدوا بها واستيقنتها انفسهم, ان کو یقین تھا آیات حضرت موسیٰ حق ہے لیکن انکار کیا. شیطان کو کیا ہے؟ یقین تھا, خدا کے ساتھ بات کی, حضرت آدم کے ساتھ بات کی, کہا قیامت تک مجھے مہلت دے, تینوں اصول دین پر یقین ہے. اس کے باوجود کیا کہا؟ کافر ہے. تو بعض اوقات علم ہوتے ہوئے کیا ہے؟ ایمان نہیں ہوتا ہے, دل کے ساتھ اس علم کا رابطہ پیدا نہیں ہوتا ہے. تو ایمان میں پہلی چیز کیا ہے؟ اعتقاد بالجنان, دل سے ماننا. اور دل سے ماننے کے لیے پہلے علم ہونا پڑے گا تاکہ دل سے مانے. علم اس ایمان کے لیے مقدمہ ہے, تمہید ہے. پہلے معلوم ہو تو آپ دل سے مان لیں گے. لیکن ظاہر ہے ایمان والدین کے کہنے پر یا خواب دیکھ کر اگر کوئی ایمان لائے تو اس کے ایمان کیسے ہیں؟ عام طور پر سارے معاشروں میں یہی والدین کے کہنے پر ایمان لاتے ہیں تو وہ کافر ہے. نہیں, کافر نہیں ہے. آپ کو ماننا ہے خدا, اللہ تعالیٰ آپ کا معبود ہے, خدا ہے, ایک خدا ہے. اس کو آپ نے مان لیا, چاہے دلیل سے مان لیا, چاہے ایک سو فلسفی یا سائنسی کتابیں پڑھ کر مان لیا, چاہے خواب دیکھ کر مان لیا. وہ دلائل جو ہے تمہید ہے نا, حقیقت اللہ کے وجود ہے. اس اللہ کے وجود کو آپ مانتے ہیں, اللہ کے وجود کو مانتے ہیں. اس اللہ کے وجود پر علم کے حاصل کرنے کے راستے مختلف ہیں. بعض اوقات دلیل فلسفی دلیل سے, بعض اوقات سائنسی دلیل سے, بعض اوقات والدین کسی شخصیت کی کرزما کی وجہ سے, مختلف وجوہات کے بنا پر, خواب دیکھ کر یا پیر کے کہنے کی وجہ سے. तो बहरहाल ये है कि ये जो दलील है वो क्या है, रास्ता है, पुल की तरह है। हकीकत अल्लाह ताला के वजूद पर यकीन करना, यकीन कर लिया इसने, वजूद पर यकीन करने के बाद उसको मानना, सर तस्तीम खम करना, सर तस्तीम खम करना, ये ईमान है। लेकिन शरीयत में, दीन इस्लाम में तशय्यु में हुक्म है कि आप तहकीक से ईमान लाओ, तकलीद से ईमान नहीं लाना है, तहकीक से ईमान। आप तब सारे तौज़ुल मसाइल में देखिए कि तो उसूल दीन में तकलीद सही नहीं है। अब ये शरीयत दीन का हुक्म है, क्योंकि आप तहकीक के बगैर ईमान लाएंगे, दूसरा आदमी शेक में डाल दे तो आपका ईमान चला जाएगा, यूरोप जाएंगे ईमान चला जाएगा, साइंस की किताब पढ़ेंगे कि इंसान बंदर से बन गया है तो ईमान चला जाएगा। तो तहकीक के साथ क्या है, ईमान। मौला इमाम हफ्तुम के जुमला है, फरमाते हैं जो लोगों के कहने से ईमान लाता है, कुछ और लोगों के कहने से दीन से क्या हो जाएगा, खारिज हो जाएगा, लेकिन जो इल्म मारिफत से ईमान लाता है तो मुमकिन पहाड़ अपनी जगह से हट जाए लेकिन इसके में लर्जिश पैदा नहीं होगी, तो उसके असरात के बिना पर। वरना आप मानते हैं अल्लाह ताला पर यकीन करते हैं और अस्तहे दिल मानते हैं और उस खुदा के इताअत करते, यही ईमान है, लेकिन उसको मजबूत करने की ज़रूरत है। तो उसके बाद ये ईमान, उसके बाद क्या है, अमल। अमल करने की नियत होना जुज़ ईमान है, और पूरा अमल करना कमाल ईमान है। जितना आपका ईमान कवीतर होगा उतना अमल बेहतर और बेशतर करेंगे, कमाल ईमान पूरा अमल है। लेकिन अमल करने की नियत होना, खुदा को मानने के बाद खुदा के इताअत की नियत होना, ये खुद जुज़ ईमान। अगर आप खुदा को मानते हैं तो उस खुदा के इताअत का इरादा आपके पास होना चाहिए। अगर खुदा को मानते हैं बाद मानने के लिए तैयार ना हो तो ये हकीकत में ईमान नहीं है। तो ईमान है। तीसरा इकरार बे ज़बान है। बस ईमान का असल दिल में है। वलम्मा यदखुल ईमान फ़ी क़ुलूबिकुम, आराब ने कहा क़ालु आमन्ना क़ुल लम तुस क़ुल क़ुलू अस्लमना, तुम कह दो कि हमने इस्लाम लाया है। वलम्मा यदखुल ईमान फ़ी क़ुलूबिकुम, ईमान अभी तक तुम्हारे दिलों में दाखिल नहीं हुआ है। तो ईमान का ताल्लुक़ दिल से है। दिल में ईमान, दिल यानि तस्लीम करना, सर तस्लीम खम करना उस हकीकत के सामने, अल्लाह ताला के वजूद पर जो आपको यकीन हुआ है उस हकीकत के सामने सर तस्लीम खम करना ईमान है। वरना यकीन हुआ, शैतान को भी यकीन हुआ तो सर तस्लीम खम नहीं किया, खुदाया मैं तो आदम से बेहतर हूँ क्यों मानूँ तेरी बात को, सर तस्लीम खम नहीं किया ना शैतान ने। तो वो कान मिनल काफिरीन का हुक्म आया, और फिर अर्ज़ किया अमल की नियत सर तस्लीम खम करने का लाजमा यही है। जब अल्लाह ताला को अपना माबूद और खालिक मानते हैं तो उसके सामने सर तस्लीम खम करना यानि उसके इताअत करने की नियत होना, फिर अमलन इताअत करना कमाल ईमान है। जितना आपके ईमान कवी तर उतना अमलन बेशतर इताअत करेंगे। तीसरा क्या है, इकरार बे ज़बान है। इकरार बिल लिसान, ज़बान से इकरार करना, दिल से जिस बात पर ईमान लाया है ज़बान से इकरार करना। ज़बान और दिल में राबिता है, ज़बान तर्जुमान दिल है, और ज़बान दिल को मजबूत करने के बायस भी बनता है। नफ्सियात में कहते हैं ना, अगर आप डरते हैं तो ऊंची आवाज़ से कहो मैं नहीं डरता हूँ, ये है, एक अरसा कहो तो वो खौफ जाता रहेगा। तो ज़बान और दिल में एक राबिता भी है। वो अमल सालिहात, ईमान लाया और अमल सालिह, एक अहम नुक्ता है ईमान व अमल सालिह। अब हमारा मुआशरा ऐसा है कि ईमान को काफ़ी समझते हैं, अमल सालिह की ख़ास ज़रूरत महसूस नहीं करते, कि मुश्किल है ना अमल सालिह, थोड़ा सा मुश्किल है, उसकी इतनी ख़ास ज़रूरत महसूस नहीं करते। ईमान लाते हैं, खुदा को मानते हैं। अब ईमान और अमल सालिह जुदा नहीं हो सकते हैं, लेकिन ईमान की गलत फहमी हुई है ना, सही ईमान की तशरी, ईमान के तकाजे उनके समझ में नहीं आया है। اسی لیے ایمان و عمل صالح کو جدا کیا ہے، ورنہ ایمان و عمل صالح جدا نہیں ہو سکتا ہے۔ سعادت کے لیے دو پر ہے، دو پروں سے سعادت کے آسمان پر انسان کیا ہے پرواز کر سکتا ہے، ایمان، دوسرا عمل صالح۔ عمل صالح کی بنیاد ایمان ہے، ایمان ہو تو عمل صالح انجام دے گا، عمل صالح ہو تو ایمان باقی رہے گا، عمل صالح نہ ہو تو ایمان بھی چلا جائے گا۔ یہ حدیث میں العلم یحتف بالعمل، علم دعوت دیتا ہے عمل کی طرف، اگر عمل کیا تو باقی رہے گا، عمل نہیں کیا تو چلا جائے گا۔ یا قرآن میں فرماتا ہے حضرت زینب نے یزید کے سامنے فرمایا، ثم کان عاقبۃ الذین اساءوا السوء ان کذبوا بآیات اللہ، جو بڑے بڑے گناہ کرتے ہیں ان کی عاقبت یہ ہے کہ وہ آیات خدا کو جھٹلاتے ہیں، یعنی کافر ہو جاتے ہیں، اگر گناہ کرے تو آخر میں کافر ہو جاتے ہیں۔ تو ایمان اور عمل میں یہ رابطہ ہے، ہمیشہ پورے قرآن میں عقائد مصباح کی عقائد اخلاق کتاب ہے جلد دو میں، اس پر ایک مکمل تحقیق کی انہوں نے کہ پورے قرآن میں کہا ہے کہ نجات کے لیے ایمان و عمل صالح دونوں کی ضرورت ہے، اس کے بغیر نجات نہیں ہے۔ صرف دو مقامات پر، ایک جگہ پر صرف ایمان کا نام آیا، عمل صالح کا نام نہیں آیا ہے، تو اس کی وجہ یہ ہے کہ آدمی ایمان لاتا ہے، عمل کا موقع پیش نہیں آتا ہے۔ ایمان لاتا ہے، توبہ کیا ہے، ابھی عمل کا موقع پیش نہیں آیا، مر گیا تو نجات یافتہ ہے۔ ایمان لایا ہے، عمل کا موقع آیا ہی نہیں ہے، اسی لیے نجات یافتہ ہے۔ اور دوسرا عمل کا نام آیا ہے، ایمان کا ذکر نہیں کیا، وہ بھی واضح ہے، عمل صالح نہیں بنتا ہے جب تک ایمان نہ ہو، جب تک ایمان نہ ہو عمل صالح، عمل صالح نہیں بنتا ہے۔ اسی لیے عمل صالح بننے کے لیے خود بخود شرط یہ ہے کہ ایمان ساتھ ہو۔ اسی لیے ہمیشہ قرآن میں نجات کے لیے ایمان و عمل صالح دونوں کو بیان کیا ہے۔ پوری تاریخ انبیاء اور خصوصاً ائمہ اطہار کی تاریخ میں دیکھیے، عمل صالح جس کے پاس نہ ہو اس کا ایمان بھی باقی نہیں رہا ہے، وہ بھی یزیدیوں کے لین میں شامل ہو گیا ہے۔ یعنی کبھی کسی امام کی مدد کرنے والے بے عمل لوگ نہیں تھے، با عمل لوگ تھے۔ بے عمل ہو تو ایمان بھی ختم ہو جاتا ہے۔ وبشر الذین آمنوا، بشارت دو ان لوگوں کو جنہوں نے ایمان لایا اور عمل صالح انجام دیا، ان لہم جنات، ان کے لیے جنات ہے، جنت کے جمع جنات باغات ہے، باغات ہے۔ ہاں جی، میرے خیال میں وقت آ گیا، یہی پہ کچھ مفصل گفتگو کی ضرورت ہے۔ ہاں جی، یا ہو گیا نہیں ایک گھنٹہ؟ ہاں جی، ان لہم جنات تجری من تحت الانہار، ان کے لیے کیا ہے؟ باغات ہے، باغات کے نیچے سے، باغات کے درختوں کے نیچے سے نہریں جاری ہیں۔ دیکھو باغات ایسا ہے کہ اگر نہریں جاری نہ ہو تو سوکھ جاتی ہے، اس کے سبزی جات بھی خوبصورت نہیں ہوتے ہیں، نرم نہیں ہوتے ہیں، لیکن اگر باغات کے نیچے بالکل نہریں جاری ہو تو بڑے خوبصورت ہوتا ہے۔ یعنی ایسے باغات ہیں جس کے نیچے سے نہریں جاری ہے، اور کلما رزقوا منہا رزقاً، جب بھی ان کو کوئی رزق ملتا ہے ان جنات سے، ان باغات سے کوئی رزق دی جاتی ہے، تو کلما رزقوا منہا من ثمرت رزقاً، جب بھی اس جنات کے ثمرات میں سے، میووں میں سے کوئی رزق انہیں دیا جاتا ہے، میووں میں سے ملتا ہے، جو بھی عرض کیا ثمرہ بھی اس کو کہتے ہیں، جو بھی مثلا گندم کو بھی کیا ہے ثمرہ کہہ سکتے، جو بھی اس جنات سے اگتا ہے، جو بھی کیا ہے ان ثمرات سے رزق ملتا ہے۔ اور ثمرہ کا مشہور معنی تو ثمرہ پھل کو کہتے ہیں، لیکن جو بھی غذا حاصل ہوتا ہے اس کو بھی ثمر کہہ سکتے ہیں۔ تو عرض کے کل ما رزقوا منہا من ثمرت، جب بھی اس زمین سے ان کو کوئی میوہ دیا جاتا ہے، اور میوہ رزق کے طور پر دیا جاتا ہے. قالوا هذا الذي رزقنا من قبل, کہتے خدایا یہ جو ابھی میوہ ہمیں ملا ہے, یہ جو رزق ملا ہے, یہ پہلا بھی ہمیں ملا تھا, یہی بالکل پہلا ہمیں ملا تھا. جب ان کو کوئی میوہ ملتا ہے تو کہتے عیناً ہو بہو یہی میوہ پہلا بھی ہمیں ملا تھا. وہ اتو بھی متشابہاً, ایک جیسے میوے ان کو دیا گیا. یعنی جنت میں جو آپ میوہ کھاتے ہیں اس کے بارے میں یہ ذہن میں آتا ہے کہ بالکل اسی جیسے ہم نے پہلا کھایا. اب کہاں پر کھایا تفاصیل مختلف بیان کرتے ہیں. ایک ہی دنیا میں, دنیا کے میوہ جیسے ہے, وہاں کے سیب یہاں کے سیب کی طرح ہے, وہاں کے انگور یہاں کے انگور کی طرح ہے. ہاں جی, البتہ ایک عرض کروں, کچھ لوگ ساری تاویلیں کرنے کی کوشش کرتے ہیں قرآن کے آیات کے معنی کو اپنے ظاہری معنی سے خارج کرنا, یہ بالکل غلط ہے. ہمارے پاس علم اصول میں دسیوں سال حوزات میں تمام مجتہدین بحث کرتے ہیں کہ ہر کلام سے جو معنی سمجھ میں آتا ہے فکر و دقت کے بعد, اسی معنی میں وہ کلام حجت ہے. اس معنی سے نکال کر اور کوئی معنی لینے کے لیے یقینی دلائل کی ضرورت, ورنہ کچھ نہیں رہے گا. آپ سب میں تبدیلی کا آپ کو حق دیا جائے. ابھی دیکھیے قدیم زمانے میں یہ مذہب باطنی, تمام اسلام کے باطنی معنی کرتے تھے, نماز کا الگ معنی, روزہ کا الگ معنی, نماز سکون, ذکر خدا کرتے رہو اپنے پاس, وہ بھی دل میں کافی ہے. ہاں جی, ابھی آخانے بھی کم و بیش اسی قسم کے ہیں, وہ کیونکہ مذہب باطنیہ کے پسماندگان ہیں. اور سارے دین کا شریعت کا باطنی معنی کرتے تھے صوفیوں میں, اور وہ ان میں بھی ایسے بہت سے لوگ تھے, اب باطنی معنی کرتے تھے. تعالیم دین کے آیات قرآنی کے باطنی معنی, ظاہر جو عبارت سے ایک عرب سمجھتا ہے, عرب کے ادیب سمجھتا ہے کہ تو وہ نہیں ہے, باطنی معنی اشاروں کے معنی. یہ بعض عرفا بھی جن کا نام عرفا رکھتے تھے, بہرحال کوئی خاص بات نہیں ہے, لیکن یہ جملہ عرض کروں, عرفان کے مذمت کرنا تعریف کرنا, حقیقت میں عرفان جو ہے دین کی طرح ہے. دین کیا ہے؟ حق ہے یا باطل ہے؟ دین اسلام حق ہے, دین مسیح باطل ہے, دین ہندو کیا ہے؟ باطل ہے. دین کہنے سے نہ حق کہہ سکتے نہ باطل, آپ کو واضح کرنا پڑے گا کون سے دین ہے. عرفان میں بھی وہ عرفان جو اہل بیت کے عرفان ہے وہ حق ہے, لیکن ہندوؤں سے جو عرفان لیا ہے, عیسائیوں سے جو عرفان لیا ہے وہ حق نہیں ہے. بس عرفان کو مطلقاً حق بھی نہیں کہہ سکتے, مطلقاً باطل بھی نہیں کہہ سکتے, سرچشمہ کو دیکھنا پڑے گا. سرچشمہ قرآن و سنت ہے تو حق ہے, ورنہ حق نہیں ہے. تو خلاصہ عرفا میں یہ کم ہے, لیکن متصوفہ میں زیادہ باطنی معنی. دیکھو آپ کے پاس ہر زبان سے جو معنی, پانی ہے یہ, اب پانی سے کیا معنی سمجھتے؟ پانی لاؤ, یہی مائع چیز سمجھتے, بہتے ہوئی چیز کو. اب ایک کہتے پانی لاؤ یعنی شرم کرو, یہ معنی لیں گے. یہ تو زبان اہل زبان ایسا معنی نہیں سمجھتے جب کہتے میرے لیے پانی لاؤ یعنی شرم کرو تم. تو اس قسم کے معنی کمیونسٹ آغای مطہری آغای مصباح وغیرہ نے کتابیں لکھی اس مسئلے پر. کمیونسٹ لوگ قرآن کے آیات کے اپنے معنی کرتے تھے, تعویلیں کرتے تھے اسی قسم کے. توحید یعنی ایسا معاشرہ جس میں سب کے ایک سوچ ہو, کمیونسٹ معاشرہ, ایک صف میں کھڑے ہو جاؤ یعنی متحد ہو کر امپیریالزم سے مقابلہ کرو. قرآن کے سارے آیات کے باطنی معنی کرتے تھے اپنے مذہب کے اصول و شروع کے مطابق. اب اس طرح کی اجازت دے دے تو دین نہیں رہے گا, قرآن نہیں رہے گا. تو قرآن کیا ہے؟ یہ ہے کہ آپ ایک ایک عربی ادب کے معیاروں کے مطابق جو معنی ہوتا ہے اسی کو لینا ہے. دوسرے ہے کہ معصومین کے مستند روایات کے مطابق معنی لینا ہے. اب وہی قرآن کے مثلا کہتے دیکھو وہاں پر یہ میوہ درخت کہاں ہے, میوہ کہاں ہے, حوریہ کہاں ہے, یہ نہیں کچھ دوسرا معنی لیتے ہیں. دیکھو صاف صاف الفاظ کو دیکھیے, وہ دوسرا معنی لیتے ہیں. کہتے دیکھو اگر میوہ مراد ہوتا تو वही चनमेवा का नाम है, अंगूर का नाम है, सेब का नाम है, अनार का नाम है, बल्ख चन का नाम है, तो वही मेवा जो अरब इलाकों में है उन्हीं का नाम है। या इनके बागात, अरब खुश्क सरजमीन थे, ये लोग पानी के लिए पूरी ज़िंदगी पानी के लिए लड़ते थे। अरब लोग, पानी बहुत कीमती चीज़ थे अरब दुनिया में, तो ऐसा बागात जिसके नीचे से नहरें जारी है, ये अरब की आरजू थी। तो बस ये हकीकी माना मुराद नहीं, कुछ इशारे हैं, जबकि नहीं, मिसालें तो इलाके के मुताबिक देता है। इंसानों की तरबियत करना है, हिदायत करना है, हिदायत करने के लिए क्या देना पड़ेगा, मिसाल ऐसा देना। अगर मसलन मक्का मदीने के लोगों को कहे आम चीतू, ऐसे कहे तो क्या समझ में आएगा, समझ में नहीं आएगा। ये लोग कहते ये क्या कह रहा है, ख़ुद पैगंबर पर इल्ज़ाम लगाते। मिसालें, ऐसी मिसालें देते हैं जो लोगों के समझ में आ जाए, लेकिन हकीकत एक हकीकत अबदी है, एक वाकई हकीकत है। उस हकीकत अबदी को ऐसी मिसालों के ज़रिए बयान करते हैं जो लोगों के फहम के मुताबिक हो। हत अम्बिया इलाही, जो उन्हीं इलाकों में अम्बिया थे, इनके ज़िक्र क़ुरान में लाया। 1,24,000 में से 20-25 अम्बिया के ज़िक्र आया जो उन्हीं इलाकों में थे, लेकिन उन इलाकों के अलावा जो अम्बिया थे उनके ज़िक्र नहीं आया। ना आने का माना है कि नहीं है, 1,24,000 है, बल्कि ख़ुद क़ुरान ने कहा है क्या, हमने कहीं अजाब नाजिल नहीं किया मगर इनके उस इलाके के मरकज़ में नबी भेजा, नबी भेजा, पैगाम पहुंचाया, उसकी मुखालफत की, नाफरमानी की, गुनाह किया, उस फिर अजाब नाजिल हुआ। तो इसीलिए बहुत से मुहक्किकीन का नज़रिया है कि जितने अदियान हैं, कन्फ्यूशियस है, बुद्धिज़्म है, ब्राह्मण है, खुलासे जितने अदियान हैं, ये हकीकत में अम्बिया ही के अदियान थे। आहिस्ता आहिस्ता क्या हो गए, तहरीफ़ें, कदीम ज़माने में तालीम तो नहीं थी, तो तहरीफ़ें होते होते ये इस तक पहुंच गया, यानी उस नबी का नाम नहीं रहा वगैरह, ये इम्कान अपनी जगह पर मौजूद है। आप देखते कदीम ज़माने में तालीम तो नहीं होती थी, हत्ता वो जो अरब इलाकों में जो बत परस्ती हुई कैसे हुआ, किसी नबी, किसी अजीम शख्सियत के मुजस्मा बनाया, फिर आहिस्ता आहिस्ता कुछ तहरीर के रस्म नहीं था, तालीमी किताबें नहीं थी, उसके पूजा करने लगे। तो यहाँ पर भी यही जन्नात वगैरह के इस किस्म के इनहराफ
हैं। बाज़ जगह पे ताबीर तो आइम्मा ने भी किया
है। आइम्मा तो हक रखते हैं ना, आइम्मा के लिए जो, क्योंकि वो बातें कुरान से आगाह थे, मुसल्लम है कुरान के 7 बतन 70 बतन, लेकिन उसके वजह से हमें हक नहीं मिलता है। हम अरबी अदब के मुताबिक इस आयत से जो समझ में आ गए आ गया जो आता है वही माना ले सकता है, दूसरा माना लेने के लिए जवाज नहीं है। इल्म उसूल में साबित किया है किसी कलाम के इस ज़ाहरी माना जिसको माने उर्फी कहते हैं उसके अलावा के हक नहीं है, लेकिन अइम्मा बुतून कुरान से, कुरान के तह दर तह से आगाह है, तो अइम्मा को यह हक हासिल है ना। ला यमस्सुहु इल्लल मुतहरून, कुरान के हकीकत को टच नहीं कर सकते मगर पाकिज़ा लोग। मुतहर कौन है, इन्नमा युरीदुल्लाह लियुज़हिबा अन्कुम रिज्ज़ अहलिल बैत, तो ज़ाहिर उसको उस पर क़यास नहीं कर सकते। अल्लाहुम्म सल्ली अला मुहम्मद व आलम, फिर यह बहल गुफ्तगू बाद में, टाइम ज़्यादा आ गया। सल्लल्लाहु अला मुहम्मद व आलि मुहम्मद।